This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
जागलम का चमकहे यो निकै मिठो धुन तपाईलाई यो जोश जागर दिने धुन सुनिसकेपछि तपाईलाई भनिरहनु पर्दैन हामी सदा चाहिँ आइतबार साँझ 5:30 मा युवा संसार कार्यक्रम लिएर उपस्थित भइसकेका हुन्छ आज हामी उपस्थित भएका छौ म इन्द्र अनि
युनिसा
हैन आज हामी तपाईलाई अब 1 घण्टा सम्म विभिन्न कार्यक्रमहरुबाट मनोरञ्जन दिने छौ हामीले छोडेर कतै पनि नजानु होला आज
आज हामीसँग धेरै राम्रा कन्टेन्टहरू रहेको छ त्यसै गरी दसैँ आइसकेको छ र हामीहरू दसैँको बारेमा नै केही कुराकानी गर्नेछौँ र त्यसै गरी हामीले सिनियरसँग इन्टरभ्यू गरेको थियौँ र हाम्रो सहकर्मी साथी लोक सफरले इन्टरभ्यू गर्नुभएको छ र त्यो इन्टरभ्यू पनि सुनाउनेछौँ र त्यसै गरी नोबेल प्राइजको बारेमा पनि भन्नेछौँ र विशेषहरू र कम्युनिटी नोटिसहरू छ हजुर र युवा गतिविधि त सधैँ नै हुन्छ र त्यसको साथसाथै मिठो मिठो गीतहरू पनि सुनाउनेछौँ हजुर यदि हामी
यति मिठो होइन कन्टेन्टहरू हामीसँग छ आजको लागि तपाईँ छोडेर कतै पनि नजानु होला एक्साइटिङ कन्टेन्टहरू तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ 101.5 मेगाहर्जको यो तरङ्गमा लोकल्ली भने अनलाइन मार्फत तपाईँले संसारभर सुन्न सक्नुहुन्छ हामीलाई radio.adelaide.edu.au मार्फत त्यसपछि तपाईँले आफ्नो फुर्सदको समयमा त सुन्न चाहनुहुन्छ भने आइट्युन्समा छँदैछ तपाईँले आइट्युन्स मार्फत सुन्न सक्नुहुन्छ हाम्रो युवा संसारको वेबसाइट युवासंसार.com पनि सुन्न सक्नुहुन्छ आइपिएस जर्नल .com पनि सुन्न सक्नुहुन्छ हामीलाई सम्पर्क गर्ने ठेगाना युवा संसारको फेसबुक पेज मार्फतबाट तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ म्यासेज अथवा हाम्रो इमेल एड्रेस रहेको छ yuva.sansar@hotmail.com युनिसा अब कहाँबाट सुरु गर्ने आजको कार्यक्रम
गीतै सुनौँ होला पहिला होइन र अब दसैँ आइसकेको छ र अब गीत सुन्दाखेरि नै अझै दसैँ आयो आयो जस्तो लाग्छ र यो गीत चाहिँ दसैँकै बारेमा छ र गीत सुन्नुहोस्
दसैँ आयो गुड़ समझी फिर चरी खुशी छायो गाउँ भरि
Three.
श्रोताहरू, तपाईँले ब्याकग्राउन्डमा दसैँको म्युजिक सुनिरहनु भएको छ, तपाईँलाई हामी दसैँको म्युजिक सुनाउँदै सुनाउँदै कार्यक्रम अगाडि बढाउँदैछौँ। अहिलेको निकै मिठो गीत कुन फिल्मबाट थियो?
नतिजा, यो नयाँ फिल्म रहेछ, नतिजा फिल्म।
नतिजा आयो, दसैँ आएको छ, नतिजा के आएको छ भन्दाखेरि दसैँ आएको छ होइन। अब हामी श्रोताहरू सदा चाहिँ हामी गतिविधिबाट सुरु गर्छौँ आज कार्यक्रम। म सुरु गर्दैछु। पाकिस्तानको लाहौर सहरमा हालै युथ पिस फेस्टिभल 2013 सकिएको छ। इन्स्टिट्युट फर पिस एन्ड सेक्युलर स्टडिजले आयोजना गरेको यो मेलाको खास उद्देश्य युवालाई शान्ति, सहनशीलता र मानवीय जस्ता गुण समाजमा प्रसारित गर्न प्रेरित गर्नु थियो। पन्जाब प्रान्तमा रहेका स्कुल, कलेज र विश्वविद्यालयका अधिकांश युवा विद्यार्थीले यो मेलाको अवलोकन गरेका थिए। शान्ति गीतबाट सुरु भएको यो मेलाको ध्यानका मुख्य आकर्षण भनेको इस्लामाबाद इन्स्टिट्युट फर पिस टेक्नोलोजी स्पेस टेक्नोलोजी र एओयुजे समूहले संयुक्त रूपमा गरेको नाटक मञ्चन थियो। सो नाटकले त्यस क्षेत्रका अल्पसङ्ख्यक समुदायले भोग्नु परेको समस्या देखाएको थियो। हिंसाले युवामा पार्ने असरमा आधारित आजाद थिएटरले पनि निकै युवाको मन जितेको थियो। नाटक बाहेक साङ्गीतिक प्रस्तुति, लेखन प्रतियोगिता, खेल, डकुमेन्ट्री प्रदर्शनी र अन्य विविध विधाले सुमेलाको रौनकता थपेको थियो।
उता भारतको नागाल्यान्डमा पनि 6 नर्थ इस्ट युथ पिस एन्ड कल्चरल फेस्टिभल भर्खरै सकिएको छ। पिपल्स फोरम फर पिस र पिस च्यानलले संयुक्त रूपमा आयोजना गरेको सो कार्यक्रमको ध्यान भनेको त्यस क्षेत्रमा सामाजिक सौहार्दता वृद्धि गर्नु थियो। सो मेलामा भारतको नर्थ इस्ट राज्यका हजारौँ युवाहरूको सहभागिता रहेको थियो। 3 सो मेलामा शान्ति कसरी कायम गर्ने विषयमा युवाहरूले सहभागितामा विज्ञहरूको छलफल गरेको थियो।
न्युजिल्यान्डको ब्लु माउन्टेन कलेजले युवालाई प्रोत्साहन स्वरूप हरेक वर्ष दिने ट्रस्ट पावर क्लोथा डिस्ट्रिक्ट युथ कम्युनिटी अवार्ड यो वर्ष गार्थ डेभरक्सले जितेका छन्। यो युएसबाट प्राप्त खबर हो। सो पुरस्कारले सेकेन्डरी स्कुलमा पढ्दै गर्ने युवाले स्कुल र समाजका लागि गरेको योगदानलाई सम्मान गर्छ। गार्थ डेभरक्स हाल ब्लु माउन्टेन कलेजका विद्यार्थीले खोलेको स्टुडेन्ट एगेन्स्ट ड्राइभिङ ग्रुपका प्रमुख हुन्। सो पुरस्कार ट्रस्ट पावर र क्लोथ डिस्ट्रिक्ट काउन्सिलको संयुक्त प्रयासमा दिने गरिएको छ। विजेताले ट्रफी, प्रमाणपत्र र नगद $500 पाउनेछन्।
युवाले गर्ने विकासको गतिविधि, शान्ति स्थापना र उनीहरूको आफ्नै जीवनमा आइपर्ने समस्याको बारेमा छलफल गर्ने र समाधान खोज्ने प्रयास स्वरूप साउथ सुडानमा हालै युथ कन्फरेन्स सम्पन्न भएको छ। 2 अघि मात्र स्वतन्त्र भएको सो देशमा शान्ति सन्देश छर्न, सामाजिक सद्भाव बढाउन, एकताको सन्देश प्रसारित गर्ने अभियान सुरु गरिएको इनिसिएटिभ्स अफ चेन्ज साउथ नामक संस्थाले युवालाई पनि उसको अभियानमा समेटेको क्रममा यो कन्फरेन्स आयोजना गरेको हो। देशका 10 प्रान्तहरूबाट युवा प्रतिनिधिहरू छानिएका थिए। कन्फरेन्सको उद्घाटन गर्ने युवा मामिला मन्त्री नाडे अरबले युवाको राष्ट्रवादी भावन विकास गर्न अनि देशमा शान्तिको सन्देश छर्न आग्रह गरिन्। यस बेलाले पारित गरेका विषयलाई फेब्रुअरी 2014 बुरुन्डी हुने इस्ट अफ्रिकन युथ कन्फरेन्समा थप छलफलका लागि लगिनेछ।
दशकौँको युद्धबाट आयोजित भएको श्रीलङ्काको जाफनामा हालै भएको प्रान्तीय चुनावमा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। युवाको सहभागिता बढेपछि मतदान गर्ने मानिसको सङ्ख्या 65% पुगेको थियो। सो प्रान्तमा यसअघि यति धेरै मानिसले मतदान कहिल्यै गरेका थिएनन्। तमिलहरूको बाहुल्य रहेको सो प्रान्तमा युवाहरूको यो सहभागितापछि तमिलहरूको पार्टी तमिल नेसनल अलायन्सले चुनाव जितेको छ। युद्धका कारण अशान्त यो प्रान्तमा तमिल टाइगर्सको पतनपछि पनि शान्ति आउन सकेको थिएन। यो चुनावले त्यहाँका युवा शान्तिको पक्षमा कति कटिबद्ध रहेछन् भन्ने प्रश्न पारेको छ।
भुटानका प्राइम मिनिस्टर छिरिङ तोपगेले युवाहरूलाई उत्पादनमूलक नागरिक बन्न आग्रह गरेका छन्। यसै साता ग्रेजुएट ओरिएन्टेसन प्रोग्रामलाई सम्बोधन गर्दै उनले युवाहरूलाई आफूमा भएको क्षमतालाई देश विकासका लागि सकारात्मक रूपमा प्रयोग गर्न आग्रह गरेका छन्। देश विदेशका विभिन्न विश्वविद्यालयमा पढाइसकेर देश फर्किएका युवालाई थिम्पूमा हरेक साल त्यसको सरकारले ग्रेजुएट ओरिएन्टेसन प्रोग्राम आयोजना गर्छ। उक्त अवसरमा युवाले उनीहरूले खेल्ने साना व्यवसायलाई सरकारले कसरी सहयोग गर्छ भन्ने जिज्ञासा राखेका थिए भने सरकारले बाचा गरेको युवा बेरोजगारी पूर्ण रूपमा हटाउने विषयमा पनि प्रशान्त सोधेको थिए।
अब भुटानी सम्बन्धी समाचारहरूमा हामी लाग्छौँ। ताजमानियाका भुटानी युवाहरूले वान डे नामक छोटो वृत्तचित्र सार्वजनिक गरेका छन्। अवैध साम्पाङले निर्देशन गरेको सो वृत्तचित्रमा बढ्दो सामाजिक सञ्जालले कसरी युवाहरूलाई एक्लो बनाउँदैछ भन्ने विषयलाई समेटेको छ। हामीलाई एकजना सो वृत्तचित्रमा सम्बन्धित भाइले हामीलाई खबर समाचार पठाउनु भएको छ। उहाँले पठाउनु भएको यो म्यासेज म जस्ताको तस्तै पढ्दैछु। अस्ट्रेलियाको ताजमानिया राज्यमा पुनस्थापित भएका युवा भुटानीहरूद्वारा वान डे नामक सर्ट मुभी निर्माण सम्पन्न गरेको छ। आधुनिक समाजभित्र घट्ने विभिन्न सामाजिक सञ्जालद्वारा समाजलाई पार्ने नकारात्मक असरहरूलाई प्राथमिकताका साथ उजागर गर्ने लक्ष्यका साथ यो सर्ट मुभीको कथा निर्माण भएको हो। सम्भवतः सर्ट मुभी हजुरहरूको निम्ति अस्ट्रेलियाका युवाहरूले निर्माण गरेको पहिलो बन्न सक्छ। यसलाई अवैध साम्पाङले निर्देशन गर्नुभएको छ भने इजाक राईको लेखन र छायाङ्कन रहेको छ। यसलाई समुद्र शर्माले सम्पादन गर्नुभएको छ। मुख्य भूमिकामा खेल्ने कलाकारहरूको नाम उहाँले यसरी लेख्नुभएको छ: राजु शर्मा, पवित्र भुजेल, अर्जुन तमु, ग्याम बाली साम्पाङ, सुजन सुब्बा, तुफाने राई, नवीन शर्मा, शान्ता दुमी र अलिसा राईले अभिनय गर्नुभएको रहेछ। यो हामीलाई पठाउनु भएको तुफाने राईले हो।
भारतले कबुल गरेको आर्थिक सहयोग निकास नगरेका कारण भुटानमा विकास गतिविधि सुरु हुन सकेको छैन। सो सालको जुलाई 1 मा सुरु भएको 11 पञ्चवर्षीय योजनाको लागि भारतले 45 अरब दिने वचन दिएको भए पनि रकम निकास भएको छैन। प्रक्रिया पुरा गरेर निकास गर्न करिब 4-6 महिना लाग्ने भएका कारण यो योजनाको काम आगामी वर्ष मात्र सुरु हुने देखिन्छ। भारतले नयाँ सरकारले ल्याएको इकोनोमिक स्टिमुलस प्लानका लागि पनि 5 अरब दिने वचन दिएको छ। त्यो बाहेक 10 पञ्चवर्षीय योजनाका प्रोजेक्टहरू सकाउन थप 4 अरब पनि कबुल गरेको छ। तर यो सबै रकम अहिलेसम्म निकास भएको छैन।
भुटानको पहिलो निजी वायुसेवा भुटान एयरलाइन्सको विमान पारो आइपुगेको छ। 150 सिट क्षमता भएको एयरबस A320ले अब भुटानबाट अन्तर्राष्ट्रिय उडान गर्नेछ। यो सँगै ड्रुकियरले वर्षौँदेखि राखेको एकाधिकारको अन्त्य हुनेछ। सो विमान स्मल प्लानेट एयरलाइन्स नामक कम्पनीबाट 6 महिनाका लागि भाडामा लिइएको हो। यसले भुटान एयरलाइन्सले अक्टोबर 10 सेवा सुरु गर्नेछ। सुरुमा यसले पारो ब्याङ्कक क्षेत्रमा सेवा प्रदान गर्नेछ। भुटान एयरलाइन्सले 2 वर्ष अघि आन्तरिक उडान सुरु गरे पनि नोक्सान परेका कारण केही महिनामै रोकेको थियो। सरकारले उसलाई आन्तरिक र अन्तर्राष्ट्रिय उडान सँगै सुरु गर्न अनुमति दिएको थियो। र अन्त्यमा भुटानका सञ्चार मन्त्री डिएन ढुङ्गेलले त्यहाँको सरकारले उपयुक्त समयमा शरणार्थी समस्यालाई सम्बोधन गर्ने बताएका छन्। बिबिसी नेपाली सेवासित कुरा गर्दै उनले हाल सरकार देशको विकास निर्माण र अन्य घरेलु समस्याहरू समाधानमा केन्द्रित रहेको पनि बताए। समय आएपछि हामी त्यस विषयमा बोल्नेछौँ र सो समस्याको समाधान पनि खोज्नेछौँ। तर त्यस उनले भने तर त्यस्तो समय कहिले आउँछ भन्ने भने उनले तोकेनन्। श्रोताहरू, युवा गतिविधि त्यसपछि हामीले भुटान सम्बन्धी अपडेट दिने गरेको। भुटान सम्बन्धी अपडेट पनि आजको लागि यति नै। अर्को साता तपाईँको लागि नयाँ समाचार, संसारभर युवाहरूले के गर्दैछन्, हामी नयाँ समाचारहरू लिएर आउनेछौँ। आजको लागि युवा गतिविधि र भुटान अपडेट्स यति नै। अब हामी फेरि पनि गीततर्फ लाग्दैछौँ। अर्को गीत म यहाँ बजाउन चाहँदैछु, रामकृष्ण ढकालको निकै
पुरानो
चल्तीमा रहेको यो आधुनिक गीत
ओराली लागेको
हरिणको चाल भयो।
छल गर्यो मायाले ओराली माले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले ईश्वरकै बरपाको मुहारे राम्रो शिरीष जस्तो जुन तारा हार खाको त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बरपाको माया तरै छ धारिलो छुरा रेटी नै पर्यो नि उठाउने कसको यो खेल भो जीवनमा धेरै 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 नै झेल भो छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले छल गर्यो मायाले शिखरको बाटोमा आफ्नो त बारै भाग्य नै फाट्यो मायाकै फाटोमा सबैको देख्छु हाँसी र खुसी शिखरको बाटोमा आफ्नो त बारै भाग्य नै फाट्यो मायाकै फाटोमा दुई चारै दिनको त्यो
रामकृष्ण ढकालको दुई चार दिनको त्यो मृग तृष्ण के देख्नु पर्यो नि होइन निकै मिठो गीत तपाईँको तपाईँलाई हामीले ब्याकग्राउन्डमा सुनाउँदैछौँ. अब चाहिँ के छ आइटम
अघि नै हामीले भनिसकेको थियौँ नोबल प्राइज भनेर होइन तर अब नोबल प्राइज मात्रै भन्दा कतिजना चाहिँ छक्क परिराख्नु भएको थियो होला यो के हो भनेर र अब राम्ररी सुन्नुहोस् र नोबल प्राइजको बारेमा इन्द्राले भन्दैछ.
नोबल प्राइज चाहिँ विश्वको सबैभन्दा नामी होइन संसारको अहिलेसम्मको नामी पुरस्कारको रूपमा लिइन्छ नोबल प्राइजलाई होइन. नोबल प्राइजमध्येमा पनि नोबल पिस प्राइज संसारभरि चर्चाको विषय भन्छ. अहिलेसम्म नोबल प्राइजभन्दा प्रतिष्ठित त्योभन्दा प्रेस्टिज भएको प्राइज अहिलेसम्म खुलेको छैन होइन. 1901 सालदेखि दिन थालेको 113 वर्ष पुरानो भइसकेको छ यो प्राइज दिन सुरु गरिएको. यसपालि पनि भोलिदेखि नोबल प्राइज यसपालिको विनरहरू को को घोषणा गर्ने क्रम सुरु हुन्छ. नोबल प्राइज यसपालि घोषणा हुने कार्यक्रम भोलिदेखि सुरु छ भने हामी अब को को छन् त प्रतिस्पर्धामा यसपालि पाउने सम्मानमा भएको व्यक्तिहरूको बारेमा नाम चाहिँ युनिसाले बोक लिएर आएछ जस्तो लाग्दैछ मलाई. फिजिक्समा यसपालि नोबल प्राइज पाउने सम्भावना को कसको छ युनिसा?
हजुर यहाँ नाम चाहिँ मेरोमा छ तर एकदमै गाह्रो छ नामहरू भन्ने तर पनि म प्रयास गर्दैछु. फ्रान्क्विस एनलार्ज एनक्लार्ड र पिटर डब्लु हिक्स हिडियो हो सोनो जियोफ्रे डब्लु मार्के माइकल मायोर डिडियर क्वेलोज
क्वेलोज उहाँहरू प्रतिस्पर्धामा हुन्छ यसपालिको फिजिक्सको नोबेल प्राइज पाउन र यो नोबेल प्राइज एनाउन्स हुँदैछ आगामी मङ्गलबार 8 तारिक अक्टोबर 8 तारिक सेन्ट्रल युरोपियन टाइम अनुसार बिहान 11:45 मिनटमा. त्यसपछि केमिस्ट्रीमा यसपालि नोबेल प्राइज पाउने सम्भावना कहिले को कसको छ?
डेभिड ए इभान्स, ए पल एलिभिस बिसाटोस, चाँद ए मिर्किन, नाड्रियन सी सिमेन, ब्रुस एन अमिस, एमजी फिन, भेलरी भी फोकिन, के भेरी सार्फलेस।
ओके, नोबेल प्राइज इन केमिस्ट्री चाहिँ कहिले एनाउन्स हुँदैछ भन्दाखेरि 9 तारिक वेन्सडे, अक्टोबर 9 तारिक, 11:45 बिहान सेन्ट्रल युरोपियन टाइम अनुसार। अब त्यसपछि अर्को नोबेल प्राइजको विधा रहेको छ फिजियोलोजी अथवा मेडिसिन, यसमा चाहिँ को को छन् प्रतिस्पर्धामा?
यसमा रहेको छ एड्रिन पी वर्ड, होवर्ड सिडर, एहरुन राजिन, डानियल जे केलियोन स्काई, नोभोरु मिजुस हिमा। एकदमै गाह्रो रहेछ यो नाम। यस हि नोरी ओसुमी, डेनिस जे सलामोन। मैले रङ भने होला कति, एकदमै गाह्रो छ यो प्रोनाउन्स गर्नु, एकदम करेक्ट करेक्ट सुन्नुहोस् होला।
होइन, संसारभरको अब विभिन्न देशको मान्छेहरूको त्यो नाम अलि अप्ठ्यारो छ होइन। त्यसपछि हामी संसारमा सबैभन्दा बढी चर्चामा रहने नोबेल पिस प्राइज यसपालि कसले पाउने सम्भावना भन्ने छ? नोबेल पिस प्राइज को लागि धेरै मान्छेको नोमिनेसन परेको छ, यसमा नोमिनेसन परेको छ 259 मान्छेको, त्यसमध्ये मान्छेमध्ये होइन अर्गनाइजेसनले पनि पाउन सक्छ, किनभने लास्ट इयर नोबेल पिस प्राइज युरोपियन युनियनले पाएको थियो भने त्यस्तै संस्थाले पाउन सक्छ, र 259 नोमिनेसनमध्ये 50 चाहिँ संस्थागत रूपमा पऱ्यो अथवा संस्थाले पाउने सम्भावना छ। र पिस प्राइज कसले पाउने सम्भावना छ युनिसा?
भ्लादिमिर पुटिन, मलाला युसफ जे, युएस सोल्जर एक्युज अफ लिकिङ क्लासिफाइड मेटेरियल टु विकिलिक्स, ब्राडली मेनिङ।
भ्लादिमिर पुटिन भनेको चाहिँ रसियाको राष्ट्रपति, मलाला युसफ जाई हामीले धेरै पटक हाम्रो रेडियो कार्यक्रममा पनि चर्चा गरेको थियौँ, पाकिस्तानमा तालिबानको आक्रमण पनि बस्न सफल एकजना 16-17 वर्ष किशोरी हुनुहुन्छ, उहाँ युकेमा बस्दै हुन्छ। त्यसपछि ब्राडली मेनिङ भनेको चाहिँ विकिलिक्सलाई होइन अमेरिकाको एकदम सिक्रेट डकुमेन्ट्सहरू लिक गरेको आरोपमा भर्खरै मात्रै जन्म कैद सजाय पाएर जेलमा हुनुहुन्छ ब्राडले मेनिङ। यो नोबेल पिस प्राइज घोषणा कहिले हुँदैछ भन्दाखेरि फ्राइडे 11 अक्टोबर सेन्ट्रल युरोपियन टाइम अनुसार बिहान 11 बजे। त्यसपछि अर्को प्राइजको क्याटेगोरी रहेको छ इकोनोमिक साइन्स, प्राइज फर इकोनोमिक साइन्स, को को छन् प्रतिस्पर्धामा?
जसुआ डी एङ्ग्रिस्ट, डेभिड ए कार्ड, अलन बी क्रुगर, सर डेभिड एफ हेन्ड्री, एम हसम पेसन, पिटर सिबी फिलिप्स, साम पेल्टमेन, रिचार्ड ए पोस्नर।
ओके, यो कहिले घोषणा हुँदैछ भन्दाखेरि नोबेल प्राइज फर इकोनोमिक साइन्सेस 14 अक्टोबर सोमबार बिहान अपराह्न 1 बजे सेन्ट्रल युरोपियन टाइम अनुसार। त्यसपछि अन्त्यमा नोबेल प्राइज फर लिटरेचरमा को को छन् प्रतिस्पर्धामा?
जोइस कार्ल क्वाटेस, को युएन, हारुकी मुराकामी।
यो चाहिँ नोबेल प्राइज फर लिटरेचर चाहिँ कुन मितिमा घोषणा हुने भन्ने कुरो उपलब्ध हुन सकेन, हामीले प्राप्त गर्न सकेनौँ। यसमा लेखेको छ टु बी डिटरमाइन्ड डेट भनेर चाहिँ कुनै मिति तोकेर घोषणा हुन्छ। त्यसपछि भोलिदेखि नोबेल प्राइज विनरहरूको चर्चा सुरु हुन्छ, गत साल जस्तै विश्वमा विभिन्न क्षेत्रमा विश्वविख्यात काम गर्नेहरूलाई चाहिँ हरेक वर्ष नोबेल प्राइज दिने गरिन्छ। यति भनिसकेपछि अब हामी फेरि अर्को साङ्गीतिक कौशलीतर्फ जाँदैछौँ। अर्को साङ्गीतिक कौशली हाम्रो भुटानी कलाकारको सुनौँ होइन, कान्छीमाया सुब्बाको भर्खरै मात्र रिलिज भएको सुन्दर छ मुहार मेरो। सुन्दर छ मुहार मेरो, निकै मिठो गीत, भुटानी कलाकार नयाँ एकजना बहिनी कान्छीमा सुब्बाको गीत सुनायो तपाईँलाई हामीले। हामीलाई यहाँ एउटा मेसेज आएको छ दसैँको शुभकामना पठाउनु भएको छ निलिमा छेत्रीले। हेलो टु अल युवर संसार टिम, टुडे आई वान्ट टु यु विस टुडे आई वान्ट टु यु विस ह्याप्पी दसैँ टु माई फ्यामिली फ्रेन्ड्स रिलेटिभ्स एन्ड टु अल नेपाली, दसैँको शुभकामना भन्नुभएको छ निलिमा छेत्रीजी। तपाईँलाई पनि दसैँको धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। निशाको हातमा पनि अर्को मेसेज छ जस्तो लाग्दैछ मलाई।
यो वान डेको ग्रुप रहेछ र वान डे टिम विज प्रिसियस एन्ड ह्याप्पी विजय दशमी 2013 टु अल भुटनिस इन अस्ट्रेलिया एन्ड एब्रोड, अल्सो बेस्ट विसेस टु युवा संसार टिम तुफानी राई ताजमानियाबाट रहेको रहेछ।
अघि हामीले अलिकति बिचमा समाचार भनेको थियौँ नि, वान डे भन्ने मुभी बनाउनु भएको छ, सानो डकुमेन्ट्री भाइहरूले उहाँले पठाउनु भएको छ। त्यस्तै हामीलाई अर्को दसैँको शुभकामना भनेर पठाउनु भएको छ विवेश घिम्रेजीले। उहाँले लेख्नु भएको छ सबै भुटानी जो जो विश्वभर बस्नुहुन्छ उहाँहरूलाई दसैँको धेरै धेरै शुभकामना भनेर लेख्नु भएको छ। विवेश घिम्रे उहाँलाई पनि धेरै शुभकामना, तुफानी राई श्रोता हाम्रो ताजमानीको उहाँलाई पनि दसैँको शुभकामना हाम्रो तर्फबाट पनि। अब हामी बजाउँदैछौँ, हामीले अघि सुरुमा भने जस्तै सिनियर्सको इन्टरभ्यू हामी हरेक केही हप्ताको बिराएर हामीले हाउ द यङ एज अफ आवर सिनियर्स युज टु बी अथवा हामीले पुराना हाम्रा सिनियर्सहरूको कथा, युवा उमेरमा कथा कस्तो हुन्थ्यो भन्ने कुरो, उनीहरूको उमेर कस्तो थियो युवा जमानामा भन्ने खालको कथा सुनाउँथ्यौँ। आज अलिकति फरक तरिकाले हामीले ल्याउने प्रयास गरेका छौँ। यसमा चाहिँ हाम्रो आज अतिथि डिगवीर राईसँग हामीले हाम्रा सहकर्मी लोक सफलले खास गरी भुटानमा जेलमा बस्दा कहानीहरू त्यसलाई समेट्ने प्रयास गर्नुभएको छ। डिगवीर राईसँगको यो छलफल अथवा अन्तर्वार्ता लोक सफलको साथमा।
हजुरको शुभ नाम भनिदिनुहोस् न।
मेरो डिगवीर राई।
कति उमेर हुनुभयो अहिले?
62 वर्ष।
62 वर्षको उमेरमा अहिले अस्ट्रेलियामा छौँ हामी, होइन? एकैछिन हामी फर्केर पुराना दिनतिर जाउँ जस्तो याद रहेको छ। जो कार्यक्रम सुन्दै हुनुहुन्छ उहाँहरूलाई पनि यसो पुराना के कसरी चाहिँ हाम्रा बुवाहरूले दाजु दिदीहरूले चाहिँ जीवन बिताउनु भएको थियो भन्ने सवालमा हामी जानकारी दिनको लागि चाहिँ तपाईँसँग गफ गर्दैछौँ। तपाईँ कुन ठाउँमा जन्मिनु भयो र त्यहाँ त्यतिखेर बाल्यकालमा के कसरी हुर्किनु भयो यसो जानकारी?
म जन्मेको भनेको चाहिँ म भुटानमा हो।
हजुर।
भुटानको दागाना जिल्ला इमिरे ब्लकको पाप गाउँमा जन्मेको हो म।
हजुर।
पाप गाउँमा एउटा ढुङ्गेलबारी भन्ने थियो, त्यो ढुङ्गेलबारीको घरमा चाहिँ हाम्रो बुवाहरूले त्यहाँ बसोबासो गरेको रहेछ र त्यहाँ जन्म भएँ म।
त्यहाँ जन्मिनु भयो अनि त्यतिखेर के थियो, स्कुलहरू केही थियो कि थिएन?
थिएन।
थिएन नि?
थिएन, हाम्रो पालामा स्कुलहरू थिएन, थोरै थोरै कम्ती सानो सानो पाठशालाहरू भनेर यसो के पढाउने, कहीँ कहीँबाट अब बुढापाकाहरू आएर यसरी पढाउने गर्थ्यो।
तपाईँले के पढ्न भ्याउनु भयो भएन?
मैले पढिनँ।
तपाईँहरू कसरी खेलेर त्यतिखेर जीवन बिताउनुहुन्थ्यो?
खोइ हामीहरू त अब खेल्नु चाहिँ अब कसरी खेलियो के गरियो होइन, आफ्नो ज्ञान आएकोदेखि चाहिँ अब सबै कृषिमा दुःख गरियो, खेती किसानमा दुःख गरियो, बाउले हराएको काम गर्नुपर्ने, आमाले हराएको काम गर्नुपर्ने, त्यस्तै अब धेरै परिवार मा अब भाइ बहिनी दुई चारजना भाइ बहिनी भइसकेपछि हामीहरू अब कुनै कुरा अब आफूले एउटा ज्ञान अध्ययन गर्ने नै ठाउँ नै पाइएन, दुःखमा डुबियो
भनेपछि खेल्ने यसो रमाइलो गर्ने चाहिँ त्यति साह्रो भनौँ न सुविधा पनि एक किसिमले थिएन भने पनि हुन्छ
त्यति बेला थिएन खासै नै।
अनि भनौँ न त्यसपछि अब बाल्यकालपछि अब अलिकति एडल्टतिर युवा अवस्थामा चाहिँ हामी छिरिन्छ, अनि युवा अवस्थामा चाहिँ बिहेको कुरा आउँछ, कहिले गर्नुभयो त्यही केही जानकारी दिनुहोस् न।
17-18 वर्ष लाग्दा बिहे गरेँ, मेरो श्रीमती 12 पुगेर 13 लागेको थियो, अहिले पनि छँदैछौँ।
हजुर। उहाँको शुभ नाम?
शुभ नाम लक्ष्मीमाया।
18 वर्ष हुँदाखेरि बिहे गर्नुभयो, कस्तो खालको बिहे तपाईँहरूको भनौँ न आफ्नो कल्चरमा कसरी बिहे गर्नुहुन्थ्यो?
त्यति बेला भनौँ अति राम्रो नै लाग्छ मलाई।
हजुर।
त्यो किनभने हामीहरू दुईजना दाजुभाइको एउटा लगनले बाउले चाहिँ आमाले बाउ र आमाले चाहिँ अब हाम्रो चाहिँ एउटा लगन दाजुहरू मेरो गरेको हो र दाजुको चाहिँ अब घर बिग्रिनु भयो, त्यसै त्यसै दुःख पाउँदै जानुभयो र एउटा लगन गरेको ठाउँमा र मेरो चाहिँ अहिलेसम्म एउटा भगवान्को कृपाले राम्रै भइराखेको छ, बालबच्चाहरू सबै राम्रै छ।
कसरी बिहे गर्दाखेरि तपाईँहरूको विशेष राईको कल्चर भनौँ न किराती कल्चर, यी कसरी बिहे गर्ने चलन?
हामीले त्यति बेला किराँती कल्चर पनि थियो रहेछ, अलिक पछाडि मात्रै बुझ्दै जाँदै गइयो। त्यति बेला चाहिँ भने त्यहाँको समाजको कल्चर जस्तो छ, त्यसै कल्चरले अब बाजा गाजा नौमती बाजाहरू लाएर अनि त्यसरी नै अब बुढापाका राखेर अनि आफ्नो जुन बिहेमा बाग्दा त सायमन्द्री गर्दा चाहिँ नि भनेको चाहिँ नि आफ्नै कल्चरबाट बुढापाका लगेर जन्ती गएर बेलोबेली लगेर अनि त्यसरी
अलिकति जानकारी दिनुहोस् न त्यहाँनिर
त्यहाँनिर चाहिँ लगेर चाहिँ नि अब जस्तै अब उताबाट मागेर ल्यायो होइन, यता अब सिन्दुर लगाउनु